आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
आदरणीय प्रिय श्रोता मित्रहरू, आज पनि तपाईँ सबैलाई प्रभु येशू ख्रिष्टको मधुर र सामर्थ्य नाममा जय मसीह भन्न चाहन्छु। साथै ख्रिष्टीय अभिवादन नमस्कार। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी उत्पत्ति भन्ने पुस्तक 45 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। हामीले अघिल्ला दिनहरूमा देखिरहेका छौं कि युसुफले आफ्ना दाजुहरूलाई धेरै पल्ट विभिन्न तरिकामा जाँच गरे र आज हामी 45 अध्यायमा देख्छौ कि युसुफले आफैलाई आफ्ना दाजुभाइ कहाँ प्रकट गर्दछन् र तिनीहरूसँग आफैलाई परिचय गर्दछन्। उत्पत्ति 45 अध्यायको एक पदमा यस प्रकार लेखिएको छ, तब आफ्ना वरिपरि उभिने सबै सेवकका सामुने आफूलाई सम्हाल्न नसकेर योसेफले कराएर भने, सबैजनालाई यहाँबाट बाहिर पठाइदेऊ। यसैले योसेफ आफ्ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही थिएनन्। युसुफले त्यस कोठाबाट दाजुभाइ बाहेक सबैलाई हटाउँछन् र दुई पदमा हामी पढ्छौ, अनि तिनी यति ठूलो स्वरले रोए कि मिस्रीहरूले तिनलाई सुने र फारूका परिवारहरूले पनि यो कुरा थाहा पाए। मित्र, अहिले युसुफ त्यस कोठामा हुँदै आवेगमा हृदय फुटेर आयो र तिनी रुन लागे। तिनी किन रोए? युसुफ बाहेक कसैलाई पनि थाहा थिएन। आफ्नो दाजुभाइले पनि त्यस समयमा के भयो थाहा पाएका थिएन। अहिले दाजुहरूलाई पूरा जाँच गरिसकेकोले गर्दा आफूलाई प्रकट नगरी गोप्यमा राखिराख्न कुनै पनि कारण नदेखेकोले गर्दा आफूलाई तिनीहरूको सामने प्रकट गर्दछन्। युसुफ यति धेरै आवेगमा आएका थिए कि तिनी जोड जोडले रोए। मिश्रीहरू र फिरुनका परिवारहरूले पनि उनी रोएको सुने। तिनीहरूले बुझ्न सकेनन् कि युसुफको घरमा के भइरहेको छ, किन युसुफ रोइरहेका छन्। 45 अध्यायको 3 पदमा पढ्छौं, योसेफले आफ्ना दाजुभाइहरूलाई भने, म योसेफ हुँ, कि मेरा बाबु जीवितै हुनुहुन्छ? तर तिनका दाजुहरूले तिनलाई जवाब दिन सकेन, किनकि तिनको सामुन्ने उनीहरू घबराएका थिए। अहिले तिनीहरू अति नै धेरै बोल्नलाई घबराइरहेका छन्, किनकि तिनीहरूले करिब 25 वर्ष पहिले इस्माइली व्यापारीहरूको हातमा मिश्रमा दासको रूपमा बेचेका थिए। तिनीहरू यो कुरामा निश्चय थिए कि अब युसुफले तिनीहरूसँग बदला लिनेछन्। अनि तीन पदमा हामी पढ्छौं, योसेफले आफ्ना दाजुभाइहरूलाई भने, म योसेफ हुँ, कि मेरा बाबु जीवितै हुनुहुन्छ? तर तिनका दाजुहरूले तिनलाई जवाब दिन सकेनन्, किनकि तिनको सामुन्ने उनीहरू घबराएका थिए। मित्र, चार पदमा हामी पढ्दछौ, तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, कृपा गरी मेरो नजिक आओ। उनीहरू नजिक गएपछि तिनले भने, तिमीहरूले मिश्रमा बेचेको तिमीहरूका भाइ म नै हुँ। यहाँ नाटकीय क्षण छ मित्र, तपाई कल्पना गर्न सक्नुहुन्छ कि तिनीहरूलाई कस्तो लाग्यो होला यस बेला। युसुफको प्रतिक्रियाको यहाँ ध्यान दिनुहोस्। तिनी क्रोधित छैनन्, तिनको हृदय घृणाले भरिएको छैन, तिनी बदला लिन खोज्दैनन्। हजुर, यो सामान्यतया मानव प्रतिक्रिया हो, तब किन तिनले बदला लिएनन्? पाँच पदमा भनिएको छ, 45 अध्यायको 5 पदमा, तिमीहरूले मलाई बेचेकोमा अब दुःख नमान, आफैमाथि रिस पनि नगर, किनकि प्राणहरू बचाउनको निम्ति परमेश्वरले मलाई तिमीहरूका अघि अघि यहाँ पठाउनु भएको हो। हेर्नुहोस् त, युसुफले ती सम्पूर्ण परिस्थितिको बीचमा देख्न सकेको कुरा नै परमेश्वरको हात उनको जीवनमा थियो, परमेश्वरको योजना उनको जीवनमा थियो, र यो खास उद्देश्यको लागि परमेश्वरले त्यो हुनलाई अनुमति दिनुभएको थियो। परमेश्वर उनको जीवनमा चाल लिइरहनु भएको थियो। 6-8 पदमा हामी पढ्छौं, देशमा अनिकाल भएको 2 वर्ष भयो र अझै 5 वर्षसम्म कहीँ पनि फलो जोतिने छैन र अनाजको कटनी पनि हुने छैन, तर तिमीहरूको एउटा भाग पृथ्वीमा जोगाएर राख्न र तिमीहरूमध्ये धेरैको प्राण बचाउन भनी परमेश्वरले मलाई तिमीहरूभन्दा अघि यहाँ पठाउनु भएको छ। यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई फारूकको बाबु तुल्य र उनका सारा परिवारका प्रभु र मिश्रभरिका अधिपति तुल्याउनु भएको छ। के तपाईँ र मैले पनि त्यो परमेश्वरको हात हाम्रो जीवनमा देख्न सके? के हामी रिसाउने थियौं र बदला लिन खोज्दथ्यौं? मलाई लाग्दैन कि हामी गर्नेथ्यौं। फेरि यो व्यक्ति परमेश्वरलाई महिमा दिन्छन्। युसुफ 17 वर्षका थिए जब तिनलाई मिश्रमा ल्याइएको थियो, अनि तिनी 30 वर्षका थिए जब फिरुनको अगाडि उनी उभे, अनि त्यहाँ 7 सालको प्रशस्त प्रचुरताको अवधि रहेको थियो, अनि उही समयमा अनिकालको समय अवधि पनि 2 साल बितिसकेको थियो। त अहिले युसुफ करिब 39 वर्ष उमेरका छन् र त्यस मिश्रको मुलुकमा 22 वर्षदेखि बसोबास गरिरहेका थिए। तिनले आफ्नो जीवनमा परमेश्वरको हात देख्छन्। अब निम्न पदहरूमा देख्छौं कि युसुफले आफ्नो परिवारलाई मिश्रमा बोलाउँछन्। 9-11 पदमा भनिएको छ, अब झट्टै मेरो बाबु कहाँ गएर उहाँलाई भन, तपाईँको छोरो योसेफ यसो भन्छ, परमेश्वरले मलाई सारा मिश्रका मालिक तुल्याउनु भएको छ, कति पनि अबेर नगरी म कहाँ आउनुहोस्। तपाईँ गोसेन प्रदेशमा बसोबास गर्नुहोला, तपाईँ र तपाईँका बालबच्चाहरू र तपाईँका नाति नातिनाहरू र तपाईँका बगालहरू र तपाईँसँग भएका जे जति सबै मेरो नजिकै हुनेछन्, त्यहाँ म तपाईँको पालन पोषण गर्नेछु, किनकि अनिकालका अझै 5 वर्ष बाँकी नै छन्, नत्र त तपाईँ र तपाईँका परिवार र तपाईँसँग भएका सबै दरिद्र हुनेछन्। मित्र, याकुब र तिनका परिवार यस विशेष परिस्थितिको समयमा फलिस्तिनको मुलुकमा जीवित रहन सक्ने थिएनन्। तिनीहरू अनिकालले नष्ट हुने थिए। युसुफ तिनीहरूलाई गोसेनको मुलुकमा ल्याउन चाहन्छन्, जुन वास्तवमा मिश्रको एक सर्वोत्तम भूभाग हो। त्यही राष्ट्रमा परमेश्वर तिनीहरूलाई राष्ट्र बनाउन गइरहनु भएको छ। अनि युसुफका दाजुहरूको जीवनले यो प्रकट गर्दथ्यो कि तिनीहरू कनानको मुलुकबाट बाहिर निस्किजान आवश्यक छ। 45 अध्यायकै 12 पदमा भनिएको छ, अब तिमीहरूसँग बोल्ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्नै आँखाले र मेरो भाइ बेन्यामिनले पनि देखेका छौ। मलाई लाग्छ तिनीहरू जम्मै अक्क न बक्क भएर युसुफले बोलिरहेको कुरा चुपचाप सुनिरहेका थिए। अनि 13-15 पदमा भनिएको छ, मिश्र देशमा मेरो सबै गौरव र तिमीहरूले जे जे देखेका छौ सो सब कुरा मेरा बाबुलाई अवश्य भन्नु, झट्टै मेरा बाबुलाई यहाँ ल्याउनु, तब आफ्नो भाइ बेन्यामिनको गलामा अंगालो हालेर पनि तिनी खुब रोए र बेन्यामिन पनि तिनको गलामा टाँसिएर रोए। अनि तिनले आफ्ना सबै दाजुहरूलाई मुहै खाए र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे। मित्र, अहिले तिनीहरू आपसमा कुराकानी हुन्छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ कि यो कुरा चारैतिर फैलिन्छ। 16 पदमा भनिएको छ, योसेफका दाजुभाइहरू आएका छन् भन्ने खबर जब फारूनको घरमा पुग्यो तब फारू र उसका अधिकारीहरू सबै खुसी भए। युसुफको घरमा त्यहाँ होहल्ला आवाजहरू आइरहेको थियो र मानिसहरूले सजिलै सुन्न सक्दथे। फिरूनले पनि जान्न चाहे कि त्यहाँ के हुँदैछ। मलाई लाग्छ तिनी युसुफको घरको एकजना नोकरलाई यसको बारेमा सोधे होला। अनि नोकरले सम्भवत भने होला, कनानबाट आउने 11 व्यक्ति युसुफका दाजुभाइ हुन्। अनि फिरून पनि यो कुरा सुनेर खुसी भए। 17-19 पदमा भनिएको छ, फारूले योसेफलाई भने, तिम्रा दाजुभाइहरूलाई यसो भन, तिमीहरू आफ्ना पशुहरू लदाएर कनान देशमा फर्केर जाऊ र तिमीहरूका बाबु र तिनको परिवारका सबैलाई लिएर म कहाँ आऊ। मिश्रको सबैभन्दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको बढिया उब्जनी खानेछौ। तिनीहरूलाई यसो भनेर पनि हुकुम गर, तिम्रा बालबच्चा र तिम्रा पत्नीहरूका निम्ति मिश्रबाट गाडाहरू पनि लैजाऊ र तिमीहरूका बाबुलाई लिएर आओ। यो कुराको ध्यान दिनुहोस् कि फिरूनले तिनीहरूलाई लिन गाडा पठाउन पनि आज्ञा दिन्छन्। 20 पदमा भनिएको छ, तिमीहरूका माल सामानको केही वास्ता नगर, किनकि मिश्रका सबै असल असल कुराहरू तिमीहरूकै हुन्। अर्को शब्दमा फिरून भन्छन्, तिमीहरूले कुनै अरू कुरा ल्याउन आवश्यक छैन, तिमीहरूलाई आवश्यक हरेक कुराको प्रबन्ध यही नै हुनेछ। अनि 21-26 पदमा पढ्छौं, याकुबका छोराहरूले त्यसै गरे, फारूको हुकुम बमोजिम योसेफले उनीहरूलाई गाडाहरू र सफरको निम्ति सामल तुमल दिए। उनीहरू हरेकलाई तिनले नयाँ लाउने लुगा दिए, तर बेन्यामिनलाई चाहिँ चाँदीका 300 सिक्का र 5 जोड लुगा दिए। आफ्ना बाबुको निम्ति चाहिँ तिनले यी चीजहरू पठाइदिए, मिश्रका असल असल चीजहरूले लादिएका 10 गधा र तिनका बाबुका सफरको लागि सामल तुमल रोटी र अनाजले लादिएका 10 गधैनी। तब तिनले आफ्ना दाजुभाइलाई विदा गरे। विदा हुँदा तिनले उनीहरूलाई भने, बाटोमा झगडा नगर। यसरी उनीहरू मिश्रबाट कनान देशमा आफ्नो बाबु याकुब कहाँ आए। उनीहरूले तिनलाई भने, योसेफ त अझै जीवितै रहेछन् र मिश्रका अधिपति त तिनी नै भएका रहेछन्। यो कुरा सुनेर तिनको हृदय गति नै रोकियो, तिनले उनीहरू कुरा पत्याएनन्। याकुबले यो कुरा कति पनि विश्वास गर्न सकेनन्। अनि 27 पदमा भनिएको छ, तर उनीहरूलाई भनी पठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्याउन भनी योसेफले पठाएका गाढाहरू देखेपछि उनीहरूका बाबु याकुबको होस फर्कियो। मित्र, अन्त्यमा वृद्ध याकुबको चित्त बुझाइयो र तिनी विश्वास र भरोसा गर्न सके कि अझै युसुफ जीवित छन् र तिनले आफ्नो जोश र उत्साह यहाँ देखाए। 28 पदमा हामी पढ्छौ, अनि याकुबले भने, यति भए मलाई भइगयो, मेरो छोरा योसेफ अझै जीवितै रहेछ, म जानेछु र मर्नुभन्दा अघि त्यसको मुख हेर्नेछु। त्यसपछि हामी 46 अध्यायतिर पनि हाम फालिहालौं। यहाँ हामी देख्छौ कि याकुब आफ्नो परिवार सहित मिश्रमा झर्छन्। उत्पत्ति 46 अध्यायको 1 पदमा यस प्रकार लेखिएको छ, तब याकुब आफूसँग भएका सबै थोक लिएर हिँडे र बिर्सेबेमा आएर आफ्ना बाबु इसाका परमेश्वरको निम्ति बलिदान चढाए। यहाँ हामी आश्चर्य कुरा देख्छौ, याकुबले आफ्नो पिता इसाको परमेश्वरलाई बलिदान चढाउँछन्। यो व्यक्ति याकुब आफ्ना प्राय जसो जीवनमा परमेश्वरतिर नजर लगाएनन्। तर अहिले चाहिँ जब तिनी बेर्सेबेमा पुग्दछन्, उसले आफ्नो पिता इसाकको परमेश्वर कहाँ बलिदान चढाउँछन्। अहिले परमेश्वर तिनीका कृपालु हुनु भएर प्रकट हुनुहुन्छ। 46:2-3 पदमा पढ्छौं, अनि राति दर्शनमा परमेश्वरले याकुबसँग बोल्नुभयो, अर्थात इसरायलसँग बोल्नुभयो। याकुब याकुब भनी तिनलाई बोलाउनुभयो, अनि तिनले भने, म यही छु। उहाँले भन्नुभयो, म परमेश्वर तेरा बाबुका परमेश्वर हुँ, मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु। अहिले परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ कि मिश्रमा उहाँ तिनलाई ठूलो राष्ट्र ठूलो जाति बनाउनुहुनेछ। के परमेश्वरले वास्तवमा यही बनाउनु भयो भनेर सोच्नुहुन्छ? हजुर, हामी यसको उत्तर अर्को पुस्तक प्रस्थान 1:7 पदमा देख्छौं कि इसरायलका सन्तानहरू चाहिँ फल्दो फुल्दो भए, अर्थात याकुबका सन्तानहरू चाहिँ फल्दो फुल्दो भए र प्रशस्त गरी वृद्धि भएर संख्यामा बढे र ज्यादै शक्तिशाली भए, यहाँसम्म कि देश तिनीहरूले भरियो। मित्र, परमेश्वरले प्रतिज्ञा बनाउनु भएको कुरा जहिले पनि उहाँले जीवको त्यौ गरी पूरा गरिदिनुहुन्छ। 4-5 पदमा हामी पढ्छौं, म तसँग मिश्रमा जानेछु, म तँलाई निश्चय नै फेरि फर्कै ल्याउनेछु, अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरो आँखा छोपिदिनेछ, आफ्नो हात तेरो आँखामाथि राख्नेछ। त्यसपछि याकुब बेर्सेबाट हिँडे। इसरायलका छोराहरूले आफ्ना बाबु याकुब, आफ्ना बालबच्चा र आफ्ना परिवारहरूलाई फारूले तिनलाई ल्याउन पठाएका गाडाहरूमा चढाएर लगे। मित्र, फिरुनले मिश्रबाट गाडा पठाएका थिए र तिनीहरूले याकुबलाई एउटा गाडामा लगाए र आफ्नो बाटो तिनीहरू लाग्छन्। याकुबको जीवन तीन भौगोलिक स्थान निर्धारण विभाजन गर्न सकिन्छ, हारानको देश, कनानको देश र मिश्रको देश। यिनीहरू भौगोलिक क्षेत्रहरू मात्र होइनन्, तर यिनीहरूले आत्मिक स्तरको पनि संकेत दिँदछ, बताउँदछ। याकुबले आफ्नो मुलुक खालि एउटै लौरो लिएर छोडेथे। जब तिनी हारानमा आए, तिनी शरीरमा जिएको एक परमेश्वरका जन थिए। तिनी हारानबाट भागेर निस्की कनान देशमा आए। तिनी आफ्नो ससुरा लाबनबाट सुटुक्कै भागेर आए र आफ्ना दाजु एसाउलाई भेट्न डराए। तब कनानको मुलुकमा याकुबले कुस्ती लड्नु पर्यो, तर तिनी त्यही व्यक्ति थिए जो आफ्नै शक्तिद्वारा लड्ने व्यक्ति। अहिले तिनी मिश्रतिर झर्छन्, तिनी आफ्नै शक्तिद्वारा हिँडिरहेका छैनन्, आफ्नै समझ र बुद्धि अनुसार हिँडिरहेका छैनन्, तिनी कति पनि सुटुक्कै भागिरहेका छैनन्, तिनी अहिले विश्वासमा हिँडिरहेका छन्। फेरि मलाई यो भन्न दिनुहोस्, हारानमा याकुबको जीवनले शरीरमा जिइरहेको परमेश्वरको जनको प्रस्तुत गर्दछ, अनि कनानको मुलुकमा याकुबको जीवनले आफ्नै शक्ति अनुसार कुस्ती लड्ने परमेश्वरको जनको प्रस्तुत गर्दछ, अनि मिश्रमा याकुबको जीवनले विश्वासद्वारा हिँड्ने परमेश्वरको जनको प्रस्तुत गर्दछ। अहिले याकुब मिश्रतिर लाग्छन्। 6-7 पदमा भनिएको छ, आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका माल सामानहरू लिएर याकुब र तिनका जम्मै परिवार मिश्रमा गए। याकुबले आफ्नो साथमा आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानहरूलाई मिश्रमा लगे। मित्र, अनिकालको कारणले गर्दा याकुबले आफ्नो सम्पूर्ण परिवार साथै आफूसँग भएका कुराहरू लिएर मिश्रमा आउनु परेको थियो। यसपछि निम्न पदहरूमा हामी याकुबको वंशावलीहरूको देख्छौ। यो अति नै महत्वपूर्ण छ, किनभने यो नै वंशावली हो जुनले येशु ख्रिस्टतिर डोर्याउँछ, र यही नै वंशले बाइबलको बाँकी पुस्तकहरूमा पछ्याउँदछ। 46:8-25 याकुबका सन्तानहरूको अंकित गरेपछि हामी पढ्छौं, उत्पत्ति 46:26-27 पदमा, याकुबको साथमा मिश्रमा गएका तिनका बुहारी बाहेक आफ्ना निज सन्तान जम्मा 66 जना थिए। मिश्रमा जन्मेका योसेफका छोराहरू चाहिँ 2 जना थिए। मिश्रमा आउने याकुबका घरका सबै जम्मा 70 जना थिए। यसले चाहिँ याकुबका सन्तानको कुल संख्याको बताउँछ, जुन 70 थियो। अनि यो कुराको ध्यान दिनुहोस् कि याकुबका छोरा र उसका सन्तानहरू हरेकको नाम नाम गरेर सूचीमा लेखिएको छ। किन हामीलाई यी नामको
सूचीहरू शास्त्रमा दिइएको त के परमेश्वरसँग अरू कुनै धेरै महत्वपूर्ण कुराको जानकारी दिने कुरा छैन? मेरो मित्र, हाम्रा प्रभु येशू ख्रीष्ट भन्दा अरू महत्वपूर्ण कुरा केही छैन, अनि यो नै वंशवली हो जुनले उहाँ कहाँ डोर्याउँछ। हामी यी नामहरू मत्तीको पहिलो अध्यायमा उल्लेख भएको पाउँदछौ, अनि यी केही नामहरू लुका तीन अध्यायमा पनि दिइएको वंशवालीमा छन्। यी नामहरूका सूचीहरू त्यस विशेष कारणले अति नै महत्वपूर्ण छन्। अनि त्यहाँ अर्को कारण छ, यो चाहिँ व्यक्तिगत हो। के तपाईँले जीवनको थुमाको पुस्तकको सुन्नुभएको छ? प्रश्न हो, के तपाईँको नाम त्यहाँ लेखिएको छ? जसरी तपाईँ आदमको लाइनमा प्रवेश गर्नुहुन्छ अनि तपाईँ र म सबै त्यस लाइनमा छौं, तपाईँ ख्रिष्टको लाइनमा प्रवेश गर्नुहुन्छ, मतलब त्यो चाहिँ जन्मद्वारा। तर थुमाको जीवनको पुस्तकको सम्बन्धमा तपाईँ त्यहाँ नयाँ जन्मद्वारा प्रवेश गर्नुहुन्छ, अनि जुन चाहिँ ख्रिष्टलाई व्यक्तिगत उद्धारकर्ता ग्रहण गरेर हुँदछ। जब तपाईँ यो गर्नुहुन्छ, तपाईँ परमेश्वरको सन्तान बन्नुहुन्छ। ओ, तपाईँ कति महत्वपूर्ण हुनुहुन्छ! हजुर, म तपाईँलाई चिन्दिन, सम्भव तपाईँको बारेमा कहिले पनि नसुनेको होला, तर परमेश्वर तपाईँले जान्नुहुन्छ। वास्तवमा उहाँले तपाईँको हरेक केसका सिक्रा गर्नुभएको छ। अरू कसैले भन्दा उहाँले तपाईँलाई राम्ररी जान्नुहुन्छ। उहाँले त्यति धेरै माया गर्नुहुन्छ जस्तो कि अरू कसैले पनि माया गर्दैन। परमेश्वर हामीलाई व्यक्तिगत रूपमा जान्नुहुन्छ। याकुबका वंशवालीमा ती नामहरूले मलाई कति पनि मतलब दिँदैन, कति पनि अर्थ दिँदैन, अनि म तिनीहरूको बारेमा रुचि पनि लिँदिन, तर परमेश्वरले लिनुहुन्छ। उहाँ तिनीहरूको नाम सूचीमा राख्न मन पराउनु भयो किनभने तिनीहरू उहाँका जनहरू थिए। यसले फेरि मलाई एउटा प्रश्न तपाईँलाई सोध्न कर लगायो, के तपाईँको नाम थुमाको जीवनको पुस्तकमा लेखिएको छ? अहिले याकुब आफ्नो पूरा परिवारसँग मिश्रमा झर्दछन् र 28 पदमा हामी पढ्छौं, गोसेनमा तिनलाई भेट्न आइदिउन् भनी याकुबले यहुदालाई योसेफ कहाँ खबर दिन आफ्नो अघि पठाए। यसपछि हामी देख्छौ कि याकुब र योसेफको भेट हुन्छ। ओ, यहाँ हामीसँग कस्तो तस्विर छ, कस्तो पुनर्मिलनको तस्विर छ! एउटा पिता अनि धेरै वर्षसम्म हराएको तर धेरै माया गर्ने छोराको अहिले त्यहाँ भेट हुन्छ। 29 पदमा भनिएको छ, योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोसेनसम्म आफ्नो बाबु इसरायललाई भेट गर्न आए। तिनको अघि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्नो बाबुलाई अंगालो हालेर धेरै बेरसम्म रोए। मित्र, यो आनन्दको खुशीको आँसु थियो। अनि 30 पदमा हामी पढ्छौ, इसरायलले अर्थात याकुबले योसेफलाई भने, मैले तेरो मुख देखेर त जीवितै रहेको जान्न पाएकोले अब म सन्तोषसित मर्छु। ओ, यो वृद्ध याकुबको निम्ति कस्तो आनन्दको क्षण थियो! मलाई लाग्छ याकुब त्यति बेलासम्म वृद्ध भइसकेका व्यक्ति थिए र तिनको अन्तको दिन नजिकै थियो। म विश्वास गर्छु कि तिनी मुस्किलले त्यहाँ झर्न सके किनकि उमेरका वृद्ध व्यक्ति भइसकेका थिए, तर परमेश्वरले तिनलाई बचाए। हामी यो कुरा थाहा पाउँछौ कि परमेश्वरले तिनलाई मिश्रमा केही वर्षसम्म बाँच्न आयु दिनुभयो, उमेर दिनुभयो। इसरायल भनेको चाहिँ याकुब हुन्। इसरायल र युसुफको संगम हुन्छ, मिलन हुन्छ। यो कुराको ध्यान दिनुहोस् कि याकुब परमेश्वरको सन्तान हुन् जो विश्वासद्वारा जिउँदछन्। त्यसकारण तिनलाई इसरायल नामद्वारा बोलाइन्दछ। 31-34 पदमा हामी पढ्छौ, योसेफले आफ्ना दाजु भाइहरू आफ्ना बाबुका परिवारलाई भने, अब म गएर फारूलाई खबर दिन्छु र उसलाई भन्नेछु, कनान देशका मेरा दाजुभाइहरू र मेरा बाबुका घरानाहरू मका आएका छन्। उनीहरू सबै गाई वस्तु पाल्ने भएकाले गोठाला हुन्। उनीहरूले आफ्ना सबै बगाल र बथान र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्। जब फारूले तपाईँहरूलाई बोलाएर तिमीहरूका काम धन्दा के हो भनी सोध्दछन्, तब तपाईँहरूले भन्नुहोला, हजुरका दासहरू हामी बाबु छोराहरू, हामी बाल्यावस्थादेखि अहिलेसम्म गाई वस्तु पाल्ने हौ, अनि तपाईँले गोसेनमा बसोबास गर्न पाउनुहुनेछ किनभने मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्दछन्। यहाँ हामी देख्छौ कि मिश्रीहरू गोठालाहरूलाई घृणा गर्दथे। तिनीहरू सम्झन्थे कि तिनीहरू नीच घटिया वर्गका व्यक्तिहरू वा समूहहरू हुन्। चाखलाग्दो कुरा के छ भने परमेश्वरको वचनमा गोठालाहरूको बारेमा भन्ने धेरै कुरा छ। तिनीहरू ती मानिसहरू थिए जो गाई बस्तु भेडा बाख्रा पाल्ने धन्दाका काम गर्दथे, अनि यो आज पनि यिनीहरू इसरायल राष्ट्रमा गर्दछन्। अनि गोठाला शास्त्रमा हाम्रो प्रभु येशूलाई दिइएको एक उत्तम नाम हो, उपाधि हो। उहाँ असल गोठाला हुनुहुन्छ जसले आफ्ना बगालको लागि जीवन दिनुहुन्छ। उहाँ आफ्नो बथानको महा गोठाला हुनुहुन्छ जसले आज तिनीहरूलाई रेखदेख गर्नुहुन्छ। अनि उहाँ प्रमुख मुख्य गोठाला पनि हुनुहुन्छ जो प्रकट हुनलाई बाँकी नै छ। मित्र, बाइबलमा उहाँ आफैलाई गोठालाको उपाधि नाम दिनुहुन्छ। अनि आज संसारमा हेर्यौं भने हाम्रो प्रभु येशू जो असल गोठाला हुनुहुन्छ, संसारले मन पराउँदैन, उहाँलाई घृणा गर्छन्, उहाँलाई इन्कार गर्छन्। मित्र, गोठालाहरू मिश्रमा घृणाका पात्रहरू थिए। आफ्ना दाजुहरूलाई युसुफले फिरुनलाई यो भन्न लगाउँछन् कि तिनीहरू गोठालाहरू हुन् र तिनीहरू गाई बस्तु र भेडा बाख्राको बथान पाल्दछन्। अनि पछिबाट हामी यो कुरा थाहा पाउँछौ कि फिरुनले तिनीहरूलाई गोसेनको मुलुक दिन्छ र त्यहाँ नै आफ्ना गाई बस्तु भेडा बाख्रा पाल्न आज्ञा गर्दछन्। यसरी मिश्रको मुलुकमा इसरायलका सन्तानहरू गोठालाहरू भए। यो कुरा हेर्न अति नै अद्भुत कुरा हो कि अहिले याकुबका परिवार मिश्रको गोसेन भन्ने स्थानमा बसोबास गरिरहेका छन्। यो नै तिनीहरूको निम्ति धेरै लामो समयको लागि घर हुनेछ। युसुफको मृत्युपछि तिनीहरू मिश्रीहरूको दास बन्नेछन्, तर परमेश्वर ती सबै समयमा तिनीहरूसँग साथमा हुनुहुनेछ। तिनीहरू त्यहाँ महान राष्ट्र बन्नेछन्। त्यसपछि परमेश्वर मूसाको नेतृत्वमा तिनीहरूलाई त्यहाँबाट स्वतन्त्र गरी निकाली ल्याउनुहुनेछ। मित्र, बाइबलमा कहीँ पनि त्यस्तो रेकर्ड छैन कि परमेश्वर युसुफ कहाँ प्रकट हुनुभयो, तर हामी निश्चय नै तिनको जीवनमा परमेश्वरको प्रबन्धको देख्दछौ। चाहे तिनको जीवनमा कस्तो कठिनाईको परिस्थितिको समय किन नआओस्, अहिले हामीलाई यो स्पष्ट भएको छ मिश्रको मुलुकमा याकुबका पूरा परिवार जीवित रहन सकोस् भनी युसुफ बाटो तयार पार्नको निम्ति पहिले नै त्यहाँ जानु परेको थियो र परमेश्वरले तिनलाई त्यहाँ पठाउनु भएको थियो। श्रोता मित्र, त्यस्तै गरिकन आजभन्दा 2000 वर्ष पहिले यस संसारका सारा पापी मानिसहरूलाई उद्धार गर्न अनि दुःखमा संकष्टमा उदासीनतामा परेका ती मानिसहरूलाई शान्ति आनन्द दिनलाई हाम्रो प्रभु येशू ख्रीष्ट यो संसारमा आउनुभयो र आज पनि हामीलाई उद्धार गर्न, मुक्ति दिन, शान्ति र आनन्द दिन उहाँ जीवित हुनुहुन्छ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।